नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल फागुन महिनाको 9 गते सोमबार फागुन कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार फेब्रुअरी 21 तारीक सन् 2022 नेपाल सम्बत 1142।
दर्ता भएको 31 महिनापछि नेपाल र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको आर्थिक सहायता सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। तत्कालीन अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले 2076 असार 30 गते दर्ता गर्नुभएको सम्झौता लामो रस्ता कसेपछि आइतबार पेश भएको हो। सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माको अनुपस्थित स्थितिमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्झौता पेश गर्नुभएको थियो। फागुन 12 गते बस्ने बैठकपछि अब थप प्रक्रिया अघि बढ़नेछ। सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको सहमति अनुसार सम्झौता आइतबार प्रतिनिधि सभामा पेश भएको हो। तर सम्झौता पेशका क्रममा सत्ता साझेदार तीन दलले नाराबाजी गरेका थिए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सम्झौता पेशको विरोध गरेका थिए। जनमोर्चा बाहेकका अन्य दुई दलका शीर्ष नेताले भने सम्झौता पेश गर्न सहमति जनाएका थिए। त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षमै रहेको नेपाल मजदूर किसान पार्टीले पनि विरोध जनाएका थिए। एमसीसीको विरोधमा सत्तापक्षकै सांसदले आफ्नै आसन स्थानबाट नारा लगाएका थिए। शीर्ष नेता तहमा सम्झौता पेश गर्न समर्थन भए पनि सदनमा सांसदहरूले भने विरोध जनाएका हुन्। प्रमुख प्रतिपक्षी दल एमाले भने यसअघिदेखि जारी सभामुख विरूद्धको आन्दोलनलाई निरन्तरता दिएको थियो। तर एमालेकै सांसद भीम रावलले भने पार्टीको विरोधमा सहभागी नभई आफ्नै स्थानमा उभिएर सम्झौता विरूद्ध नाराबाजी गर्नुभएको थियो। 2074 भदौमा हस्ताक्षर भएको सम्झौता संसदमा 2076मा दर्ता गरिएको थियो। सम्झौता संसदमा पेश गर्ने वा नगर्ने लामो द्विपक्षीय पत्राचारपछि तत्कालीन सरकारले 2075 माघ 25 गते संसदबाट अनुमोदन गराउने निर्णय गरेको थियो। सन्धि ऐनको दफा 4 अनुसार अनुमोदन गर्न सकिने कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको रायपछि सम्झौता दर्ता गरिएको थियो। तर दर्ता भएसँगै आन्तरिक राजनीतिक कुकीचलोमा एमसीसी फँसेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपटक कार्यव्यवस्था परामर्श समितिको बैठकमा विषय प्रवेश गराएको थियो। तर तत्कालीन सभामुख कृष्ण बहादुर महराको सल्लाहमा नै पछि धकेलिएको थियो। त्यसपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादको भूमरीमा सम्झौता फँसेको थियो। नेकपाको आन्तरिक विवाद चर्किँदा एमसीसी अध्ययनका लागि झलनाथ खनालको नेतृत्वमा कार्यदल नै बनेको थियो। एमसीसी सम्झौता प्रतिनिधि सभामा प्रस्तुत गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ।
नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसी बीच भएको अनुदान सम्झौता प्रतिनिधि सभामा पेश भएसँगै सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी थप अन्तर्विरोधमा परेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले सम्झौता संसदमा टेबल गर्न गठबन्धनमा सहमति दिनुभएको छ भने सहकर्मी वरिष्ठ नेताहरूले आपत्ति जनाउनु भएको छ। दुवै पार्टीका कार्यकर्ता सड़कमा पनि उत्रिएका छन्। माओवादी र समाजवादीको दोहोरो नीति, बालुवाटारमा सहमति, बानेश्वरमा विमति शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। यता नागरिक दैनिकले सदनमा एमसीसी सड़कमा नाराबाजी शीर्षकमा मुख्य समाचार छापेको छ। अझै टरेको छैन सत्ता गठबन्धन, समर्थन जुटाउने प्रयासमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निर्णायक भन्दै नागरिक अगाडि लेख्छ। लामो विवादबीच मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। सत्ता गठबन्धनमै देखिएको असहमतिबीच सरकारका तर्फबाट संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग नियोगबीच भएको सम्झौता सदनमा टेबल गर्नुभएको हो। 32 महिना अघि 2076 असार 30 गते तत्कालीन अर्थमन्त्री युवराज खतिवड़ाले एमसीसी सम्झौता अनुमोदन प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराउनु भएको थियो। तर तत्कालीन सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादका कारण प्रतिनिधि सभाको बैठकमा टेबल हुन पाएन। गत असारमा शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि एमसीसी अघि बढ़ाउन सक्रियता बढ़ाइयो। यसकै कारण आइतबार एमसीसीले सदनमा प्रवेश पाएको हो। तर सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसीसीको विपक्षमा उभिएकाले यो संसद बाट अनुमोदन हुन्छ या हुँदैन निश्चित हुन सकेको छैन भन्दै नागरिकले छापेको छ। देउबाको दर्विलो अडान शीर्षकमा नागरिक लेख्छ, देशभित्रका राजनैतिक शक्तिहरू बीचको माथापच्चीले गर्दा 950 दिन संसद सचिवालयको घरमा थन्काइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता सम्बन्धी प्रस्ताव अन्तत आइतबार प्रतिनिधि सभामा पेश भएको छ। सरकारको नेतृत्व गर्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दर्विलो अडानले एमसीसी संसदमा टेबुल भएको हो। संसदको नेतृत्व सत्ता साझेदार केही दल र केही शक्ति एमसीसी संसदमा लैजाने प्रस्तावको विरोधमा रहे पनि कांग्रेस र प्रधानमन्त्री देउवाको अडानमा एमसीसी संसदीय प्रक्रियामा प्रवेश गरेको हो भन्दै नागरिकले छापेको छ। यता राजधानी दैनिकले अन्तत एमसीसी प्रतिनिधि सभामा टेबल, यस्तो छ संसदीय प्रक्रिया भन्दै संसदीय प्रक्रियाका बारेमा पनि नागरिक दैनिकले राजधानी दैनिकले छापेको छ। पासको गृह कार्यमा सरकार भन्दै राजधानीले लेखेको छ, प्रतिनिधि सभामा पेश भएको एमसीसी सम्बन्धी प्रस्तावलाई सरकारले पास गर्ने गरी छलफललाई तीव्र पार्ने तयारी गरेको छ। आइतबार पेश गरेको एमसीसी प्रस्तावलाई सरकारले संसदमा प्रतिनिधित्व गर्ने भन्दा धेरै दलको समर्थनमा पास गर्ने गरी छलफल र वार्ता अघि बढ़ाउने तयारी गरेको हो। गृहमन्त्री बालकृष्ण खाँडले सकेसम्म सबै दलको सहमतिमा एमसीसी संसदबाट पास हुने बताउनुभयो। एमसीसी संसदबाट टेबल भएको छ, अब धेरैभन्दा धेरै दलको सहमतिमा यसलाई पास गर्ने गरी छलफल र संवाद अघि बढ्छ, गृहमन्त्री खाँडले भन्नुभयो। कांग्रेस प्रवक्ता डाक्टर रामशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सरकारका मन्त्री र सत्तारूढ दलका नेताहरूलाई एमसीसी पास गर्ने गरी छलफललाई अगाडि बढ़ाइएको जानकारी दिनुभयो। पासको गृह कार्यमा सरकार शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ।
प्रमुख प्रतिपक्ष एमाले संसद अवरोध कायम राख्दै एमसीसी सम्बन्धी छलफल र निर्णय प्रक्रियामा निष्क्रिय बस्ने नीति अंगालेको छ। सरकारले एमसीसी टेबल गरेर प्रक्रियामा अगाडि बढ़ाएपछि पार्टीले निर्णय गरेर पोजिसन स्पष्ट पार्ने बताउँदै आएको एमाले माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिई निष्क्रिय बस्ने नीति तय गरेको हो। अहिलेसम्म सत्तापक्ष र सभामुखले औपचारिक वार्ताका लागि समेत नबोलाएको निष्कर्ष निकाल्दै एमाले एमसीसीमा मौन बस्ने नीति बनाएको हो। आफूहरूको नाराबाजीबीच एमसीसी अनुमोदन भए चुनावी मुद्दा बनाउन सकिने उसको विश्लेषण छ। एमसीसी संसदमा टेबल भएपछि केही पदाधिकारी सहित सांसदहरूसँगको आइतबारको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो नीति बताउनु भएको हो। सत्ता गठबन्धनले अनुमोदन गर्ने उद्देश्यले एमसीसी पेश गरेको हो भनेर बुझ्नु गलत हुन्छ। देशलाई ध्रुवीकरण र भिडन्तनमा लैजाने र सड़कमा आगो बाल्नका लागि अगाडि बढ़ाएको हो, अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद पदम गिरीले भन्नुभयो। त्यसैले एमसीसीको सवालमा एमालेको कुनै भूमिका रहँदैन, किनभने सभामुखका कारण हामी आन्दोलनमा छौं, संसदीय प्रक्रियामै सहभागी छैनौं। माग सम्बोधन भएर प्रक्रियामा भाग लिने अवस्थामा बन्यो भने त्यति बेलै पोजिसन प्रष्ट पार्नेछौ, तपाईहरू यही नीतिमा स्पष्ट हुनुभए हुन्छ। एमसीसीमा अझै निष्क्रिय बस्ने एमाले नीति नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। यस्तै प्रमुख प्रतिपक्षी दल कम्युनिष्ट पार्टी एमाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताबारे सत्तारूढ दलको स्पष्ट धारणा नआएको आरोप लगाएको छ। एमाले सत्तारूढ दलको दोहोरो चरित्र देखिएको आरोप समेत लगाएको छ। सरकारको तर्फबाट संसदमा एमसीसी टेबल गरिएपछि संसद र सड़कमा सत्तारूढ दलले विरोध गर्न थालेपछि प्रमुख प्रतिपक्षीले स्पष्ट धारणा माग गरेको छ। एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेमाङले सत्तारूढ दलको स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो। एमालेको आरोप सत्तारूढ दलको दोहोरो चरित्र राजधानीले अग्रपृष्ठमा छापेको छ।
लामो बहस र विवादपछि एमसीसी सम्झौता संसदमा पेश भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अब पारित हुने दावी गर्नुभएको छ। आइतबार प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो। एमसीसी अब पारित हुन्छ प्रधानमन्त्री देउवा भन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। यता नेपाल समाचार पत्रले नै एमसीसीको विपक्षमा छौं भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई पनि अग्रपृष्ठमा छापेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको बताउनु भएको छ। सरकारले जबरजस्ती संसदमा एमसीसी टेबल गराएको बताउनुहुँदै उहाँले आफ्नो पार्टी एमसीसीको विपक्षमा रहेको बताउनुभयो भन्दै नेपाल समाचार पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सार्वभौम संसदले निर्णय गर्छ परराष्ट्र शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै समाचार प्रकाशित गरेको छ। नेपाल सरकारले आफ्ना छिमेकी मित्र राष्ट्रबाट सदैव सद्भावको अपेक्षा गरेको जनाएको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै नेपालले सधैँ स्वतन्त्र सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको पनि प्रष्ट पारेको छ। पछिल्लो समय अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयमा उत्पन्न परिवेशतर्फ लक्षित गर्दै मन्त्रालयले सोही परराष्ट्र नीति अनुरूप सार्वभौम सत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यकता र प्राथमिकता अनुसार विकास सहायता स्वीकार गरी उपयोग गरेको पनि प्रस्ट्याएको छ। त्यसैले यस्ता विषय नेपालको सार्वभौम अधिकारभित्र पर्ने भएकाले त्यसमा मित्र राष्ट्र मुलुकले सद्भावको भावना राखिदिन सरकारले अनुरोध गरेको छ। एमसीसी लगायत ती विकास सहायताले नेपालको पूर्वाधार निर्माण र विकासमा महत्वपूर्ण भूमिका खेलेको वक्तव्यमा उल्लेख छ। सार्वभौम संसदले निर्णय गर्छ परराष्ट्र शीर्षकमा गोर्खापत्रले प्राथमिकता दिँदै छापेको छ। यता सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको सहयोगबाट सञ्चालन हुने परियोजनाबाट 50,00,000 घरधुरी लाभान्वित हुने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभामा एमसीसीको प्रस्ताव पेश गर्नुहुँदै उहाँले विद्युत प्रसारण लाइनबाट 2,30,00,000 र सड़क मरमतबाट 10,00,000 व्यक्ति लाभान्वित हुने प्रारम्भिक अनुमान रहेको बताउनु भएको पनि गोर्खापत्रले प्रकाशित गरेको छ। मन्त्री कार्कीले नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि एमसीसी मार्फत अमेरिकी डलर 500 मिलियन हालको विनिमय दर अनुसार करिब 60 अर्ब रूपियाँ अनुदानका रूपमा प्राप्त हुने भएकाले ऊर्जा र यातायातको क्षेत्रमा विकास हुने बताउनुभयो। परियोजनाबाट 50,00,000 घरधुरी लाभान्वित हुन्छन् गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। घट्दै संक्रमण रित्तिँदै सया शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। कोरोना संक्रमण पुष्टि हुने संख्या दैनिक घट्दो छ। अस्पतालको सयमा न्यून संख्यामा संक्रमित उपचाररत छन्। मुलुकभरका अस्पताल संस्थागत आइसोलेशनमा 490 जना संक्रमित उपचाररत छन्, जसमध्ये 14 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डाक्टर संगीता मिश्राका अनुसार 136 जना रहेका छन्। पछिल्लो 2 सातामा संक्रमितको संख्या अत्यधिक घटेको प्रवक्ता मिश्राले बताउनुभयो। गत माघ 24 1,570 जनामा संक्रमण देखिएकोमा 2 सातापछि फागुन 8 आइपुग्दा 262 झरेको छ। माघ 24 11,365 जनाको परीक्षण गरिएको थियो। आइतबार 9,815 जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको तेस्रो लहर मत्थर हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। काठमाण्डु उपत्यका 3 जिल्लामा संक्रमितका लागि छुट्याइएका अस्पतालका अधिकांश शैय्या रित्त हुँदै गएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा 3 जना मात्र उपचाररत रहेका छन्। अस्पतालका डाक्टर विमल शर्मा चालिसले भन्नुहुन्छ, संक्रमित हुने र उपचारका लागि पुग्ने दर ह्वात्तै घटेको छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
पद दुरूपयोग गर्दै मालपोतका कर्मचारीले 24 वर्ष अघि आफ्नो नाममा गराएको चौरझारी अस्पतालको जग्गा अझै फिर्ता भएको छैन। किनबेच भएर व्यक्तिका नाममा पुगेको चौरझारी नगरपालिका एकस्थित चौरझारी अस्पतालको 70 वर्गमिटर जग्गा अस्पतालकै स्वामित्वमा फिर्ता ल्याउनु अदालतले आदेश दिए पनि कार्यान्वयन हुन नसकेको हो। अस्पतालले भूगचलन गर्दै आएको उक्त जग्गामा व्यक्तिले दावी गर्दै संरचना बनाउन थालेपछि अस्पतालले खोजबिन थालेको थियो। स्थानीय खिमबहादुर गिरीले अस्पतालको तारबार भित्रको जग्गामै घर बनाउन जग खन्न थालेपछि मात्रै अस्पतालले आफ्नो जग्गा किनबेच भएको पत्तो पाएको हो। 2051 मंगिर 23 स्थानीय कमारा बनगोसाईलाई 2000 रूपियाँ थैली भरेर अस्पतालले जग्गा किनेको थियो, जसमध्ये किताब नम्बर 260 जग्गा अस्पतालका नाममा गराउन छुटेको थियो। यही मौकामा तत्कालीन मालपोत कार्यालयमा कार्यरत कालीबहादुर गिरीले 2054 असोज 31 उक्त किता आफ्नो नाममा गरेको खुलेको हो। अस्पतालको जग्गा मालपोत कर्मचारीको नाममा, अदालतले आदेश दिए पनि अस्पतालले जग्गा स्वामित्वमा फिर्ता ल्याउन सकेन भन्दै कान्तिपुरले अग्रपृष्ठमा यो समाचार छापेको छ।
ब्रेन डेथ अर्थात मस्तिष्कले काम गर्न छाडेर श्वास प्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्यु नजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ, तर सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् जसलाई आवश्यकता अनुसार 24 घण्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ। अधिकांश जसो सड़क दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढ़ी हुने गर्छन्। नेपालमा मस्तिष्क मृत्यु भएका सरदर वर्षेनी 1000 व्यक्तिबाट अंग लिन सकिन्छ। मृगौला, मुटु, कलेजो, फोक्सो, प्यानक्रियाज, आँखा, सानवान्द्रा, अनुहार र बोनम्यारो जस्ता अंग प्रत्यारोपण गर्न सकिने भए पनि ब्रेन डेथबाट अंग प्रत्यारोपण अझै सहज बन्न नसकेको चिकित्सकहरूको भनाइ छ। राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका अनुसार वर्षेनी लगभग 3000 व्यक्तिमा विभिन्न कारण मृगौला फेल हुने गर्छ। 1000 भन्दा बढ़ीले वर्षेनी कलेजो गुमाउँछन्, जसमध्ये 60-70% पूर्ण उपचारका लागि अंग प्रत्यारोपण गर्नुपर्ने हुन्छ। अंग फेल भएर उपचारबाट वञ्चित हुन नदिन प्रत्यारोपणको दायरा बढ़ाउँदै लगे पनि मृगौला र कलेजो प्रत्यारोपण सेवा अझै सहज बन्न सकेको छैन। यस्तै मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरकी डाक्टर कल्पना श्रेष्ठ भन्नुहुन्छ, परिवारमै छोरीलाई भन्दा छोरा वा ज्वाइँलाई मृगौला दिन चाहने बढ़ी देखिन्छन्। हेर्दा सामान्य देखिने भए पनि परिवारभित्रै महिला पुरूषबीचको विभेद यसले प्रष्ट देखाउँछ। सामान्यतया मृगौला फेल हुने दर लिंग अनुसार फरक हुँदैन, तर ग्रहणकर्ता पुरूष झण्डै 84% रहेका छन्। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौला प्रत्यारोपण नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। नागरिकले एमसीसीको भविष्य संसदमा शीर्षकमा सम्पादकीय छापेको छ। ठूलो रसाकसीपछि बल्ल अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँग नेपालले गरेको 60 अर्ब रूपियाँ बराबरको अनुदान सम्झौता प्रतिनिधि सभाको बैठकमा आइतबार प्रस्तुत भएको छ। सत्ता गठबन्धन दलका नेताबीचको सहमतिपछि मात्र यसले संसदमा टेबल हुने मौका पाएको हो। सत्ता गठबन्धन दलमा रहिरहेकातिर एमसीसी अनुमोदन गर्न पत्राचार पनि गर्ने र को सूचनाका आधारमा जनमानसलाई उद्वेलित पनि गराइरहने नेताहरूको दोहोरो चरित्रका कारण अहिलेको अवस्था आएको हो भन्दै नागरिकले सम्पादकीय उठाएको छ। मुद्दा भटाभट छिन्ने पद्धति बसाल भन्दै कान्तिपुरले सम्पादकीय छापेको छ। कानून सुधारका अभियन्ताहरूले बारम्बार दोहोर्याइरहने ढिलो न्याय दिनु भनेको न्याय नदिनु जत्तिकै हो भन्ने उक्ति नेपालका सन्दर्भमा सदैव मननीय छ। न्यायको अन्तिम टुङ्गो लगाउने सर्वोच्च अदालतमै मुद्दाको चाप टनाटन छ। न्यायपालिकाको चौथो रणनीतिक योजनाले जिल्ला अदालतमा सरल प्रकृतिका मुद्दा 180 दिनभित्र, सामान्य प्रकृतिका मुद्दा 365 दिनभित्र र जटिल प्रकृतिका मुद्दा 545 दिनभित्र फैसला गरिसक्ने लक्ष्य निर्धारण गरेको छ। सर्वोच्चका निम्ति पनि यस्तै समय सीमा निर्धारणको खाँचो टड्कारो देखिसकिएको छ। न्यायालयको गरिमा बढ़ाउन तथा यसप्रतिको जनआस्था वृद्धि गर्न पनि एउटै मुद्दा लामो समय अड्किरहने दुरावस्थाको अन्त्य हुनुपर्छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। राजधानी दैनिकले महामारी सुसुप्त हुँदैमा हेलचेक्रे गर्नु हुँदैन भन्दै सम्पादकीयमा उठाएको छ। अहिले नेपालमा 60% जनताले खोप लिएको र जनसंख्याको ठूलो भाग खोपयुक्त हुँदै गएकाले अबका दिनमा प्रकट हुने लहरले कतिको असर पुर्याउला भन्ने कुरा अनुमान हुन गए पनि स्वास्थ्य मापदण्ड अपनाउने कुरामा भने हेलचेक्रे गर्नु हुँदैन। यसका लागि सर्वसाधारण सहित सम्बन्धित सबैले बेलैमा ध्यान पुर्याउनुपर्छ भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ।
यता नेपाल समाचार पत्रले राजधानीको सौन्दर्य शीर्षकमा सम्पादकीय बनाएको छ। स्थानीय एवं अन्य निकायबाट ढलको स्वीकृति नलिई पाइप जोड्न नपाइने खोला किनारामा बनाइएका अनधिकृत संरचना हटाउने, फोहोर संकलन केन्द्रहरू हटाउने, खोला किनाराका बसशाला बन्द गर्ने, उद्योग कल कारखाना होटल अस्पतालबाट निस्किएका रसायनयुक्त प्रदूषण खोलामा विसर्जन गर्न रोक लगाउने कामलाई प्रभावकारी रूपमा अघि बढ़ाउन जरूरी छ। धोबी खोला क्षेत्रमा देखिएका समस्या समाधान पहिचान गरेर खोलामा बढ़दो प्रदूषणको कामलाई रोक्न आयोजना सरोकारवाला निकाय र स्थानीयवासीले पर्याप्त ध्यान दिन सके मात्र राजधानीको सौन्दर्य कायम रहनेछ भन्दै राजधानीको सौन्दर्य शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय छापेको छ भने अन्नपूर्ण पोस्टले नदी कटानको पीड़ा कहिलेसम्म शीर्षकमा सम्पादकीय बनाएको छ। यता कारोबार दैनिकले राष्ट्रिय हितका विषयलाई सड़कको तमासा नबनाऊ शीर्षकमा सम्पादकीय छापेको छ भने गोर्खापत्र दैनिकले गोर्खापत्रको विस्तारित आयाम शीर्षकमा सम्पादकीय बनाएको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। मतदातालाई प्रभावित गर्न नपाइने, गोर्खापत्रले अग्रपृष्ठमा छापेको समाचारको शीर्षक हो यो। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि निर्वाचन आचार संहिताको मस्यौदालाई अन्तिम रूप दिएको छ। आयोगले मस्यौदाको सम्पादन तथा राजपत्रमा प्रकाशनका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले उम्मेद्वार हुने पदाधिकारीले प्राकृतिक प्रकोप र दुर्घटना बाहेकको विषयमा निर्णय लिन नहुने व्यवस्था गरिएको जानकारी दिनुभयो भन्दै गोर्खापत्रले छापेको छ। नेपाल समाचार पत्रले स्थानीय तह र ओडाको सीमाना तथा केन्द्र हेरफेर नहुने भन्दै अग्रपृष्ठमा समाचार छापेको छ। आगामी वैशाख 30 गते हुने शुक्रबार हुने स्थानीय तहको निर्वाचन अगावै विभिन्न स्थानीय तह र ओडाको सीमाना केन्द्र हेरफेर गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परेका निवेदनहरू कार्यान्वयन नहुने भएको छ। स्थानीय तहको मिति घोषणा भइसकेको स्थितिमा ती निवेदनका बारे कुनै प्रक्रिया अघि नबढ़ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ओडाहरू एकअर्कामा गाउन र सीमाना परिवर्तनका लागि 50 निवेदन परेको छ। 2073 सालमा स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा राजनैतिक दलले आफ्नो स्वार्थ अनुरूप ओडाको सीमाना र केन्द्र तोकेको भन्दै त्यसको हेरफेर गर्न निवेदन परेको बुझिएको छ। स्थानीय तह र ओडाको सीमाना तथा केन्द्र हेरफेर नहुने नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
मुलुकभर 123 भाषा बोलिन्छन्। करिब 100 भाषा नेपालका मौलिक भाषा हुन्, जसमध्ये 1000 भन्दा कम वक्ता रहेका भाषा 37 रहेका छन्। यी सबै भाषा संकटमा रहेको भाषा आयोगले जनाएको छ। नेपालमा बोलिने करिब 40% भाषा संकटमा छन्। आयोग अध्यक्ष लवदेव अवस्थीले भन्नुभयो, आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा छैनन्, सार्वजनिक जीवनमा प्रयोगबाट छुट्दै गएका छन्। संकटमा रहेका भाषामा राउटे, साम, मनाङ्गे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाड़े, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, बनकरिया, काइते लगायत रहेका छन्। 40% भाषा संकटमा 37 भाषा बोल्नेको संख्या 1000 भन्दा कम कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।